الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا محمدا عبده ورسوله ارسله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا فصلى الله عليه وسلم تسليما كثيرا كثيرا اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واتقوا الله والرسول لعلكم ترحمون وسارعوا الى مغفرة من ربكم وجنتن ارضها السماوات والارض اعدت للمتقين الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس والله يحب المحسنين. محترم دوستو, بزرگو, عزیز اور بھائیو, آج جمعے کے لیے میں نے سورۃ آل عمران کی 3 آیات کا انتخاب کیا ہے جن میں ارشاد ہوا وَاطِعُوا اللَّهَ وَالرَّسُولَ لَعَلَّكُمْ تُرْحَمُونَ, تم اللہ اور اس کے رسول کا کہنا مانو تاکہ تم پر رحم کیا جائے. اللہ تعالیٰ کی رحمت, اس کی مہربانی کے ہم سب ہر وقت محتاج ہیں, اور اللہ تعالیٰ کی رحمت کو کھینچنے, اٹریکٹ کرنے کا ایک سادہ سا نسخہ دیا گیا ہے کہ اللہ اور اس کے رسول کا کہنا مانو, لعلکم ترحمون, تاکہ تم پر رحم کیا جائے. اس کے بعد فرمایا وسارعوا الی مغفرۃ من ربکم, اللہ تعالیٰ کی مہربانی تو ایک ایبسٹریکٹ شے ہے, اور اللہ تعالیٰ کی رحمت کی جو مینیفیسٹیشن مطلوب ہے آئیڈیلی, وہ اللہ تعالیٰ کی طرف سے مغفرت ہے. اس لیے کہ اللہ تعالیٰ کی مہربانی, اس کی رحمت کے تو ہم دنیا میں بھی محتاج ہیں اور آخرت میں بھی محتاج ہیں, لیکن دنیا ایک عارضی زندگی ہے جو بہرحال ختم ہو جاتی ہے. ایک کٹیا میں سونے والا بھی اس دنیا سے چلا جاتا ہے, اور ایک محل میں سونے والا بھی اس دنیا سے چلا جاتا ہے. دنیا پر حکومت کرنے والا بھی اس دنیا سے چلا جاتا ہے, اور محتاج بھی اس دنیا سے چلا جاتا ہے. لیکن اخروی زندگی, ابدی زندگی ہے, اس میں جو مارا گیا واقعتاً مارا گیا, اور اس دن جو بلیسڈ رہا, اللہ تعالیٰ نے اس کو بلیس فرمایا اپنی عنایت اور اپنی مہربانی سے, وہ واقعتاً کامیاب ہو گیا. پھر فرمایا وَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ, جو آگ سے دور کر دیا گیا اور جنت میں داخل کر دیا گیا, وہ ہے واقعتاً کامیاب. اللہ تعالیٰ ہمیں شامل فرمائے. تو فرمایا اللہ تعالیٰ کی مغفرت کی حصول کے لیے دوڑو, بھاگو, ایک دوسرے سے کمپیٹ کرو. وجنت ان ارض السماوات والارض, اور اس جنت کو حاصل کرنے کے لیے کمپیٹ کرو, دوڑو, کہ جس کی وسعت آسمانوں اور زمین کے برابر ہے. اعدت للمتقین, وہ اللہ سے ڈرنے والوں کے لیے بنائی گئی ہے, تیار کی گئی ہے. اس کے بعد پھر اس کو مزید واضح کیا کون لوگ ہیں وہ کہ جو اللہ تعالیٰ کی مغفرت حاصل کر کے جنت کی شکل میں اس کا انعام حاصل کریں گے. الذین ينفقون فی السراء والضراء, جو اللہ کے راستے میں خرچ کرتے ہیں خوشی میں بھی اور رنج میں بھی, ول کاظمین الغیظ، اور غصے کو پی جانے والے، ول عافین عن الناس، اور لوگوں سے درگزر کرنے والے، واللہ یحب المحسنین، اور اللہ تعالی محسنوں سے پیار کرتا ہے. احسان عربی زبان میں بنیادی طور پر کسی کے ساتھ بھلائی کرنے، کسی کے ساتھ نیکی کرنے کے لیے آتا ہے، اور نیک کام کرنا بھی، اس کی عربی بھی احسان یحسنو ہے. اردو زبان میں احسان کا مفہوم صرف ایک ہے، اور وہ ہے کسی کے ساتھ کوئی بھلائی کرنا، کسی کو کوئی فیور دینا، کسی کے ساتھ کوئی ایسا برتاؤ کرنا کہ جس کا وہ حقدار تو نہ ہو لیکن اس کے ساتھ کیا جائے تو یہ احسان ہے. جو نارمل ایک دوسرے کے حقوق ہیں لین دین کے، اردو محاورے میں ان کو احسان نہیں کہتے. میں نے آپ سے کوئی چیز خریدی یا آپ نے مجھ سے کوئی چیز خریدی، پوری پوری چیز دینا یہ بیچنے والے کا کے اوپر فرض ہے، اور پوری پوری ادائیگی کرنا یہ خریدنے والے کے اوپر لازم ہے. کسی سے کوئی چیز خرید کر اس کو پوری پوری قیمت ادا کرنا یہ اردو محاورے میں احسان نہیں ہے، اور کسی کو کوئی چیز بیچتے ہوئے پوری پوری دینا، اس میں کوئی کمی نہ کرنا، نہ کوالٹی میں کمی کرنا اور نہ کوانٹیٹی میں کمی کرنا، یہ اردو محاورے کے اعتبار سے تو احسان نہیں ہے، یہ تو فرض ہے. لیکن عربی زبان میں، عربی محاورے میں یہ بھی احسان ہے، یعنی کوئی بھی نیکی کرنا وہ احسان کے زمرے میں آتا ہے. واللہ یحب المحسنین، اور اللہ تعالیٰ احسان کرنے والوں، نیکی کرنے والوں کو پسند فرماتا ہے. ابھی چند روز ہوئے سید کفیل احمد ہاشمی صاحب، آپ سب لوگ ان سے واقف ہیں، انہوں نے ایک پوسٹ شیئر کی واٹس ایپ پر، بہت زیادہ وائرل ہے، شاید آپ تک ویسے بھی پہنچ چکی ہو، کہ ایک خاتون ایک بس میں سفر کر رہی تھی تو اس کے ساتھ ایک بڑی موٹی تازی خاتون اگلے سٹاپ پر کئی بھاری بھرکم بیگ کے ساتھ آ کر بیٹھ گئی، اور اس نے جو پہلی بیٹھی ہوئی خاتون تھی اس کو بالکل اسکویز کر دیا. لیکن جو خاتون پہلے بیٹھی ہوئی تھی اس نے اس سے کچھ نہیں کہا، کوئی پروٹیسٹ بھی نہیں کیا. تو بس میں بیٹھے ہوئے ایک اور شخص نے اس خاتون سے کہا کہ تم نے اس سے کہا بھی کچھ نہیں، اس نے بالکل تمہیں سکیڑ کے رکھ دیا. تو اس خاتون نے بڑا خوبصورت جواب دیا، وہ میں آپ کو سنا رہا ہوں. Our journey together is so short. یعنی ہمارا جو مل کر سفر ہے اس بس کے اندر وہ بہت چھوٹا ہے، اگلے اسٹاپ پر میں نے اتر جانا ہے. خواتین حضرات، اگر آپ غور کریں یا ہم سب غور کریں، صرف آپ کے غور کرنے ہی نہیں، میرے بھی غور کرنے کی بات ہے، کہ یہ چند روزہ زندگی ہے. اگر یہاں پر ہم حساب چکانے بیٹھ جائیں تو شاید ہماری ساری زندگی بھی بیت جائے، تب بھی ہم ایک دوسرے کے حساب نہیں چکا سکتے. لہذا عافیت اس میں ہے کہ ہم ایک دوسرے کو معاف کرنا سیکھ لیں، ایک دوسرے سے درگزر کرنا سیکھ لیں، ایک دوسرے سے خامی اور کوتاہی کو ٹالریٹ کرنا شروع کر دیں، تو ہمارے لیے زندگی بڑی آسان ہو جائے گی. سورۃ البقرہ میں فرمایا گیا ان تعفو خیر لکم، अगर तुम दरगुजर कर दोगे, अगर तुम दरगुजर करोगे तो वो तुम्हारे लिए बेहतर होगा। सूरह बकरा में ये मजमून जो बड़े बड़े मामलात हैं उनके लिए आ रहा है, यहां तक कि कोई अपने किसी अजीज के कातिल को माफ कर दे, यह भी क्या है, उसके लिए अजमत की बात है। लेकिन सूरह बकरा में कुछ ही फासले पर इस आयत के कहा गया कि वलकुम फिल कसास हयातुन या उलिल अलबाब, ऐ होशमंदो तुम्हारी जिंदगी कसास लेने में। अब ये बदायर कंट्राडिक्टरी हैं दोनों बातें। एक तरफ फरमाया जा रहा है कि वइन ताफु खैरुल्लकुम, एक तरफ फरमाया जा रहा है इन ताफु खैरुल्लकुम, अगर तुम माफ करोगे तो ये तुम्हारे लिए बेहतर होगा, और साथ ही फरमाया जा रहा है वलकुम फिल क़िसास हयातुन या उलिल अलबाब, ए होशमंदो ए दिल वालो तुम्हारी जिंदगी क़िसास लेने में है। इन दोनों का आपस में क्या तत्बीक क्या है? जाती सतह पर तो इंसान का जहन इतना बुलंद होना चाहिए कि वह बड़े से बड़े मुजरिम को माफ कर दे, उससे क्या है उसकी जाती जो शख्सियत है वह बुलंद होगी। अगर किसी का छोटा कसूर मैं माफ करूंगा तो भी अल्लाह ताला के यहां मेरे लिए अजर है, अल्लाह ताला मुझसे राजी होगा, और किसी का बड़ा कसूर मैं माफ कर दूंगा अल्लाह ताला और राजी होगा। लेकिन अगर फौजदारी मामलात में सभी लोग माफ करना शुरू कर दें तो जो शरपसंद लोग हैं, ज्यादती करने वाले लोग हैं, फसादी लोग हैं, उनको खुली छूट मिल जाएगी। लिहाजा माशरती इस्लाह का तकाजा यह है कि क़िसास लिया जाए, बदला लिया जाए, माफ ना किया जाए। तो इन दोनों के दरमियान जोड़ क्या होगा कि इंसान की जाती शख्सियत तो इतनी बुलंद हो, उसका जाती अखलाक तो इतना आला हो कि उसका जी चाहे कि मैं माफ कर दूं, लेकिन जो इज्तमाइयत का तकाजा है, माशरती इस्लाह का तकाजा है, उसके तहत वो बदला जरूर ले ताकि मुआशरा जो है ये ठीक हो जाए। इंसान की इंफरादी जिंदगी में माफ करने की, दरगुजर की, अपना हक छोड़ देने की बड़ी अहमियत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे लोगों को जन्नत तक की खुशखबरी दी है। जो लोग अपना हक छोड़ देते हैं, माफ कर देते हैं, उनके लिए बड़ा अजर है। लेकिन दूसरी तरफ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की पूरी हयात तैयबा को आप देखें, सहाबा कराम की जिंदगियों को, मिशन को आप देखें, खुलफाए राशिदीन के तर्ज अमल को आप देखें, वो दूसरा तर्ज अमल है। वो क्या है? वो है अदले इज्तिमाई का क्याम, जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने 23 साल मेहनत शाक्का के नतीजे में दुनिया में कायम फरमाया। जाती सतह पर आपने माफ किया है, लेकिन इज्तिमाई सतह पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक ऐसी जिद्दोजहद की, मुसलसल जिद्दोजहद, और उस मुसलसल जिद्दोजहद के नतीजे में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मक्का मुकर्रमा पर अल्लाह ताला के दीन का झंडा लहरा दिया और अल्लाह के दीन को कायम कर दिया। मजीद जो कंक्रीट अल्फाज में कहूं कि अल्लाह ताला का नाजिल करदा अदल जमीन पर कायम कर दिया। अल्लाह ताला ने इंसानों के जो हुकूक मुतय्यन किए थे वो हुकूक डिलीवर कर दिए। حضرت ابوبکر رضی اللہ تعالی عنہ نے اس چیز کو اور زیادہ واضح کیا جب حضرت ابوبکر رضی اللہ تعالی عنہ نے خلافت کا چارج سنبھالا. خلیفۃ رسول اللہ ان کا لقب تھا, ان کا ٹائٹل تھا اللہ کے رسول صلی اللہ علیہ وسلم کے سکسیسر, اللہ کے پیغمبر صلی اللہ علیہ وسلم کے خلیفہ. یہ امیر المومنین کا جو ٹائٹل ہے یہ تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اختیار کیا, اس لیے کہ جب حضرت عمر نے چارج سنبھالا لوگ انہیں خلیفۃ و خلیفۃ رسول اللہ کہنے لگے, اللہ کے رسول کے خلیفہ کے خلیفہ. تو حضرت عمر نے کہا تو اس تو پھر یہ تو بڑا لمبا سلسلہ جو ہے وہ چل نکلے گا, تو پھر انہیں خلافت کا لفظ چھوڑ کر, خلافت کا ٹائٹل چھوڑ کر امیر المومنین کا ٹائٹل اختیار کیا. اور ماضی قریب تک ملا عمر نے جب افغانستان میں اسلامی شریعت نافذ کی تو انہوں نے امیر المومنین کا ٹائٹل ہی اختیار کیا, اور سن 1924 تک جب تک وہ خلافت قائم رہی جو نبی اکرم صلی اللہ علیہ وسلم نے قائم فرمائی تھی, تو حضرت عمر سے لے کر آن ورڈز مسلمانوں کے خلیفہ کے لیے امیر المومنین ہی کا ٹائٹل اختیار کیا جاتا رہا. تو حضرت ابوبکر رضی اللہ تعالی عنہ نے جب خلیفۃ رسول اللہ کی حیثیت سے صلی اللہ علیہ وسلم رضی اللہ عنہ چارج سنبھالا تو آپ نے جو خطاب فرمایا وہ ایک انوکھا خطاب ہے. آپ نے فرمایا کہ تم نے مجھ پر جو ذمہ داری ڈالی ہے اس کی روح سے اگر میں درست رہوں تو تم پر میری اطاعت واجب ہے, میرا کہنا ماننا لازم ہے, اور اگر میں ٹیڑھا ہو جاؤں تو تمہاری ذمہ داری ہے کہ تم مجھے سیدھا کر دو. ایک بدو نے تلوار نکالی, ہاں اگر تم ٹیڑھے ہو جاؤ گے تو ہم تمہیں تلوار سے سیدھا کریں گے. اس کے بعد آپ نے ارشاد فرمایا کہ تم میں سے ہر قوی, تم میں سے ہر طاقتور میرے سامنے ضعیف ہوگا, کمزور ہوگا, جب تک کہ میں اسے حق وصول نہ کر لوں. جس نے دوسروں کا حق غصب کیا ہے, دوسروں کا حق چھینا ہے, میں اس سے وہ حق وصول نہ کر لوں. اور تم میں سے ہر کمزور میرے سامنے طاقتور ہوگا جب تک کہ میں اس کو اس کا حق دلا نہ دوں. تم میں سے ہر کمزور میرے سامنے طاقتور ہوگا جب تک کہ میں اس کو اس کا حق دلا نہ دوں. یعنی آپ دونوں باتوں کو پھر ساتھ ساتھ جوڑتے رہیے, اپنا حق چھوڑنا یہ عظمت کی بات ہے, اور دوسروں کے حقوق دلانا یہ عظمت کی بات ہے, کرنے کا کام ہے. نبی اکرم صلی اللہ علیہ وسلم کی 23 سالہ جو سنت ہے وہ کیا ہے, انسانوں کو ان کے وہ حقوق دلائے جائیں جو اللہ تعالیٰ نے انہیں عطا کیے ہیں. اسی کے لیے اس کو آپ اقامت دین کہہ لیں, اسی کو آپ عدل اجتماعی کا قیام کہہ لیں, اسی کو آپ اللہ تعالیٰ کی حکمرانی کہہ لیں. بات ایک ہی ہے, حاصل کیا ہے کہ اللہ تعالیٰ نے انسانوں کو جو حقوق عطا کیے ہیں وہ انہیں ڈلیور کیے جائیں, لیکن اپنی سطح پر معاف کرنا, درگزر کرنا, اس کی اپنی ایک اہمیت ہے. انسان کی اپنی شخصیت اس میں بلند ہوتی ہے. اس شخص انسان کا جو ذاتی حسن ہے وہ عفو درگزر سے بنتا ہے, وہ بدل لینے سے نہیں بنتا. یعنی آپ یوں سمجھیے کہ انسان کا جی تو ہمیشہ چاہنا چاہیے کہ میں کسی کو معاف کر دوں, لیکن اجتماعیت کا تقاضا, معاشرتی اصلاح کا تقاضا انسان کو مجبور کرے کہ وہ بدلہ لے. ذاتی بدلے کے سلسلے میں عرض کر رہا ہوں, لیکن دوسروں کو یہ حقوق دلانا یہ نو انسانی کا سب سے اونچا کام ہے جو نبی اکرم صلی اللہ علیہ وسلم نے 23 سالہ جو بھی جد وجہد تھی آپ کی, کہ جس دن سے آپ پر وحی کا آغاز ہوا اور جس دن آپ دنیا سے تشریف لے گئے, یہ کل 23 سال ہیں, 23 قمری سال, ان میں سے بھی جو ٹارگٹ تھا وہ تو فتح مکہ پر اچیو ہو گیا, گویا نبی اکرم صلی اللہ علیہ وسلم نے کل 21.5 قمری سالوں میں اللہ کا دین غالب کر دیا. خلافت راشدہ میں پھر اس میں اور نکھار آیا. حضرت ابوبکر رضی اللہ تعالی عنہ نے جو انسانی اقدار تھیں ان کا وہ نقشہ دنیا کو دکھایا کہ جو پہلے نو انسانی نے نہیں دیکھا تھا. جو انسانی اقدار ہیں ان میں مساوات کہ تمام انسان برابر ہیں. یعنی قرآن مجید نے یہ تصور متعارف کروا دیا. نبی اکرم صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر اس کا اعلان فرما دیا. سورۃ حجرات میں ارشاد ہوا یا ایھا الناس لوگو انا خلقناکم من ذکر و انثا, ہم نے تمہیں ایک مرد اور ایک عورت سے پیدا کیا ہے. وجعلناکم شعوبا و قبائل, اور پھر تمہیں نسلوں اور قبیلوں میں تقسیم کیا. پھر تمہاری نسلیں بنائی قبیلے بنائے لتعارفوا, تمہاری پہچان کے لیے. ان اکرمکم عند اللہ اتقاکم, سنس تم سب کا ماں, تم سب کا باپ اور تم سب کی ماں ایک ہے, لہذا تم برابر ہو. ہاں تم میں سے اللہ کی نظر میں عزت والا وہ ہے کہ جو تم میں سے زیادہ اللہ سے ڈرنے والا ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرمائے. تو نبی اکرم صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر واشگاف الفاظ میں اسی بات کو بیان کیا کہ لا فضل عربین علی عجمین, کسی عربی کو کسی عجمی پر, ولا لعجمین علی عربین, اور کسی عجمی کو کسی عربی پر, ولا لاحمر علی اسودا, اور نہ ہی کسی گورے کو کسی کالے پر, ولا لاسودا علی احمر, اور نہ کسی کالے کو کسی گورے پر کوئی فضیلت حاصل ہے, الا بالتقوی, مگر تقوی کی بنیاد پر. کلکم بنو آدم, تم سب آدم کے بیٹے ہو, وآدم من تراب, اور آدم مٹی سے بنے تھے. اب انسانوں کو جب انسان اپنے جیسا سمجھتا ہے کہ میں سپیریئر نہیں ہوں, میچ ٹو ادرس, میں سب کے برابر ہوں, تو کافی ساری اصلاح تو انسان کے اندر اسی وقت ہو جاتی ہے. یہ جو انسان کو غصہ آتا ہے اور یہ جو انسان دوسروں کو مارنے کو دوڑتا ہے, اس میں بنیادی طور پر اس کے دل میں کوئی خرابی ہوتی ہے کہ اپنے آپ کو بڑی شہ سمجھتا ہے, اپنے آپ کو بڑا طاقتور سمجھتا ہے, اپنے آپ کو دوسروں سے سپیریئر سمجھتا ہے. ویئر ایز اگر انسان کو یہ سبق یاد رہے کہ میں کسی سے سپیریئر نہیں ہوں, میں سب جیسا ہوں, اور پھر انسان اپنے گریبان میں جھانکتا رہے اور اللہ تعالی سے پناہ مانگتا رہے, تو اللہ تعالی کی مہربانی سے اس کو اپنی خامیاں اپنی کوتاہیاں نظر آتی ہیں. جب شیطان انسان پر حاوی ہو جاتا ہے تو اس کو دکھاتا ہے کہ تو بڑا اچھا ہے, تو بڑا نیک ہے, تو بڑا اعلیٰ انسان ہے, تیرے جیسا تو پیدا ہی کوئی نہیں ہوا. اب جوں جوں اس میں وہ ہوا جو ہے اس غبارے میں بھری جاتی رہتی ہے, اتنا ہی اس میں تکبر اور جو بڑائی جو ہے یہ پیدا ہوتی چلی جاتی ہے. اس کے مقابلے میں اگر وہ اللہ تعالیٰ سے تحفظ کرے, اللہ تعالیٰ سے پناہ مانگے, اللہ تعالیٰ سے پروٹیکشن حاصل کرے اور اللہ تعالیٰ اس کو پروٹیکٹ کرے, تو پھر اس کے غبارے میں سے ہوا نکل جاتی ہے اور اس کو اپنی خامیاں اور کوتاہیاں نظر آنے لگتی ہیں. یعنی عام انسان, میں, آپ, ہم سب, ہمارے اندر موسٹلی دونوں چیزیں ہوتی ہیں, کچھ نیکیاں ہوتی ہیں, کچھ خامیاں ہوتی ہیں, کچھ اچھی باتیں ہوتی ہیں, کچھ کمزوریاں اور برائیاں ہوتی ہیں, خامیاں ہوتی ہیں. اگر اللہ تعالیٰ کی انسان پر مہربانی ہو, اس کی عنایت ہو, اللہ تعالیٰ انسان کو اپنی حفاظت میں لے, تو پھر اس کو اپنی خامیاں زیادہ نظر آتی ہیں, کمزوریاں زیادہ نظر آتی ہیں, اور جو نیکیاں ہیں उनमें भी कमी नजर आती है कि हाँ ये काम मैंने नेक तो किया लेकिन ये कमी रह गई, ये कमजोरी रह गई। लेकिन जब शैतान इंसान पर गलबा पा लेता है तो फिर उसे रफ्ता रफ्ता ये नजर आने लगता है कि शायद मेरे जैसा तो दुनिया में कोई पैदा ही नहीं हुआ, मैं तो सबसे आला इंसान हूं, मैं तो निकियां निकियां हैं, मुझमें तो खराबी है ही कोई नहीं। जब इंसान इस मोड में आता है तो फिर वो हमेशा दूसरों पर तनकीद करता है, दूसरों को रेडिक्यूल करता है, दूसरों को तहकीर का निशाना बनाता है और अपने बारे में वो उजब में मुबतला होता है, जिसके नतीजे में वो दूसरे इंसानों पर जुल्म करता है, दूसरे इंसानों को अपने से कमतर समझता है। ये सारा क्या है? ये फसाद है। किसी का कसूर माफ करना, थ्योरेटिकली तो ये बड़ा आसान है लेकिन प्रैक्टिकली ये जरा मुश्किल काम है, इल्ला आके अल्लाह ताला इंसान के अंदर उसका ज़ौक पैदा कर दे। अगर हम थोड़ी सी इसकी प्रैक्टिस करें कि कोई आप पर ज्यादती करे तो आप अल्लाह के लिए उसको माफ करना सीखें, यानी ये ज़हन में रखते हुए कि अल्लाह के पैगंबर सल्लल्लाहु अलैहि वसल्लम इससे बड़े राजी होते हैं, अल्लाह ताला इस पर बहुत खुश होता है, और अपने लिए इस न सही अल्लाह के लिए माफ करना, तो शायद इसमें कोई आसानी पैदा हो जाए। आमतौर पर हम जो नेकियां भी कर रहे होते हैं तो उसमें हम कई मुफाद अपने सामने रखते हैं, खालिस अल्लाह को राजी करने के लिए बिलउमूम हम कुछ नहीं करते, लेकिन अगर हम थोड़ी सी आदत डाल लें या कुछ छोटा सा काम करें सिर्फ अल्लाह को राजी करने के लिए, खासतौर पर इस किस्म के मामलात में कि जब इंसान की अना जो है वो उसको मजबूर कर रही हो कुछ करने पर, और वो कुछ करने पर कुदरत भी रखता हो, ताकत भी रखता हो, लेकिन सिर्फ अल्लाह के लिए माफ कर दे, सिर्फ अल्लाह के लिए माफ कर दे, आप करके देखिएगा इंशाल्लाह इससे जो नेकी का रास्ता है अल्लाह ताला आपके लिए खोल देगा। यानी आप किसी से बदला लेने की ताकत रखते हो, सर्कमस्टांशियल जो चीजें हैं वो भी फेवरेबल हो आपके लिए, लेकिन आप उस रास्ते पर चलते हुए रुक जाएं और अल्लाह को राजी करने के लिए या अल्लाह के खौफ की वजह से आप बाज आ जाएं, यानी आप किसी पर कोई ज्यादती करने लगे और फिर अल्लाह के डर की वजह से कि अल्लाह ताला मुझसे नाराज होगा, अल्लाह ताला मुझ पर अपना गजब नाजर करेगा, आप पीछे हट जाएं, तो आप महसूस करेंगे कि आमतौर पर इंसान अपनी शख्सियत में महसूस करता है कि बहुत से काम वो करना चाहता है लेकिन कर नहीं पाता, जानता हूं सवाब ताअत और ज़ोहद पर तबीयत इधर नहीं आती, तो आप महसूस करेंगे कि आपकी तबीयत जो है उसके अंदर एक तब्दीली आएगी, आपका रुझान बदल जाएगा, आपका मिजाज तब्दील हो जाएगा, एक ऐसी चीज के जो बिल्कुल अनहोनी समझी जाती है वो भी होगी कि आपका अल्लाह ताला की तरफ आपका रुजू होगा, नेकी की तरफ आपका रुख होगा, आपके लिए दीन के रास्ते पर चलना आसान होगा, आपके लिए अल्लाह को राजी करने के जो मौके हैं वो अल्लाह ताला आपको देगा और आप उन्हें अवेल करते हुए अल्लाह ताला को राजी करेंगे। उसमें ये चीज बड़ा अहम रोल अदा करती है कि ये चंद रोजा जिंदगी है, जैसे उस खातून ने कहा कि वी आर टुगेदर इन अ जर्नी फॉर ए वेरी शॉर्ट टाइम, तो ये जो शॉर्ट टाइम है जिंदगी का इसको अगर हम अपने सामने रखें तो हमारे लिए बड़ी आसानी है, चंद रोजा जिंदगी है, लड़ भिड़ के क्या करना है, चंद रोजा जिंदगी है, इसमें इंसानों के साथ बिगाड़ के क्या करना है, थोड़ा सा आप हक छोड़ दें थोड़ा सा आप पीछे हट जाएं तो उसमें आपके लिए भी आसानी पैदा होती है और दूसरे के लिए भी आसानी पैदा होती है। बिलउमूम शैतान इंसान को ऐसा सोचने ही नहीं देता। वो ये समझता है कि हो मैं अपना हक क्यों छोड़ू, मैं क्यों मुश्किल में पड़ू, मैं दूसरे को दबा लूं। लेकिन अगर आप करेंगे तो आप महसूस करेंगे ये तो बड़ा आसान काम था, मुश्किल काम तो नहीं था, लेकिन करने से पहले मुश्किल मालूम होता है, लेकिन अगर आप कर गुजरें तो फिर महसूस होता है कि तो बड़ा मजे का काम है। इंसान को जो सुकून मिलता है, इंसान को जो राहत मिलती है, वो अदरवाइज नहीं मिलती। और इसका मामला हर जगह पर होना चाहिए। आप जो है वो किसी दरवाजे में से निकलने लगे और कोई और आ गया, आगे बढ़ गया, आप रुक जाएं, उसको आगे बढ़ के दरवाजे से निकलने दें, आपका जाएगा कुछ नहीं, लेकिन आपको जो राहत मिलेगी वो आप करके देखेंगे तो आपको पता चलेगा। किसी ने आप पर ज्यादती की तो आप भी उस पर ज्यादती कर सकते हैं। आप ज्यादती ना करें अल्लाह को राजी करने के लिए और ये सोचकर कि चंद रोजा जिंदगी है। आप जब करेंगे तो ये राहत आपको करके महसूस होगी, करने से पहले महसूस होगा यार मैं क्या करूं, लेकिन आप करेंगे तो महसूस होगा ये तो बड़ा मजे का काम था। और फिर इंशाल्लाह आपको और भी आसानी पैदा होगी और फिर ऐसी नेकी करने में आपको मजा आने लगेगा। तो ये चंद रोजा जिंदगी है, अल्लाह ताला ने हमें कुछ अरसे के लिए भेजा है। कब बुलावा आ जाए, मुझे आ जाए, आपको आ जाए, सब कुछ यहीं रह जाना है। मेरा जिस्म जो है वो भी यहीं रह जाना है, मिट्टी में दफन हो जाना है। आप सबका भी, मेरा माल भी, मेरी औलाद भी, मेरा कारोबार भी, सब कुछ यहीं रह जाना है। मैंने आगे जो चीज लेके जानी है वो नेकियां हैं। अगर मेरी जेब में वो नेकियां हैं तो मुझे उम्मीद करनी चाहिए कि अल्लाह ताला मुझसे दरगुजर फरमाएगा। मैं लोगों से दरगुजर करूंगा, अल्लाह ताला मुझसे दरगुजर करेगा। मैं लोगों के कसूर माफ करूंगा, अल्लाह ताला मेरे कसूर माफ करेगा। तो ये चंद रोजा जिंदगी है, इसके लिए हमें एहतमाम करना चाहिए कि हम यहां पर एक दूसरे को माफ करें, एक दूसरे के दरगुजर करें, एक दूसरे का एजाज करें, एक दूसरे का इकराम करें। वो सारे जो इंसान के अंदर है कि हक क्यों छोड़ूं, इसको डाइवर्ट करना चाहिए अल्लाह के दीन के गलबे के लिए और उस अदल के क्याम के लिए जो अल्लाह ताला ने नाजिल फरमाया है। लेकिन अपने हुकूक जो हैं उनको इस जिंदगी में इंसान को छोड़ना चाहिए। अल्लाह ताला से दुआ है कि अल्लाह ताला मुझे भी इसकी तौफीक और हिम्मत अता फरमाए और आप सब हजरात को भी। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। इंशाल्लाह 1:50 पर कुरान अकेडमी फैसलाबाद में जुमे की दूसरी अजान होगी, उसके बाद फिर इंशाल्लाह अरबी खुतबा और नमाज अदा की जाएगी। जो लोग घरों में खुतबा सुन रहे हैं कुरान अकेडमी के गुरु कुर्ब जवार में, वो जल्दी से सुन्नत अदा कर लें घर पर या मस्जिद में आकर अदा करें, ताकि 1:50 पर वो सुन्नतों से फारिग होकर मस्जिद में तशरीफ़ फरमाओ।